यू रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीयताबाट नेकपा एमाले पछाडि हट्न नसक्ने अध्यक्ष केपी शर्मा ओलीको भनाई। 16 बुधे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न। नक्कली शरणार्थी प्रकरणमा सरकारले प्रहरीले गर्ने छानबिनमा हस्तक्षेप गर्न नहुनेमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको जोड़। भ्रष्टाचार विरूद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन। खोप लगाउन छुटेका 5 वर्ष मुनिका सबै बालबालिकालाई आज खोप दिइँदै आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको आग्रह। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण हिजोदेखि शुरू। र सुडानमा द्वन्द्वरत दुई पक्षबीच शान्तिवार्ता हुने अघिल्लो दिन पुनः भिडन्त।
भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमाले केन्द्रीय कमिटी बैठक 16 बुधे प्रस्ताव पारित गर्दै सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा यही वैशाख 28 गतेदेखि शुरू केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्माको राजनैतिक प्रतिवेदन र समसामयिक 16 बुधे प्रस्ताव पारित गर्दै सकिएको हो। बैठकको समापन गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले संघीयताबारे पुनर्विचार गर्ने विषय सोच्न पनि नसकिने बताउनुभयो। बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभएको पार्टी प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो। बैठकले मिशन ग्रासरूट अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको वार्षिक कार्ययोजना तय गरेको उपप्रमुख रिजालले बताउनुभयो। बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणमा कुनै पनि राजनीतिक पूर्वाग्रह र दबाव बिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको कार्यवाहीका लागि माग गरेको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनु भएको छ। पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटिले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले संगठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरूद्ध भएकाले सरकार संवेदनशील बन्नुपर्ने बताउनुभयो। सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट हुँदै उहाँले कानून सबैलाई समान रहेकाले उच्च ओहदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताउनुभयो। कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उहाँको भनाइ छ। अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको पनि बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले सरकार अहिले सुशासन कायम गर्ने अभियानमा लागेको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुरा गर्नुहुँदै मन्त्री गुरूङले भूटानी शरणार्थी प्रकरण सामान्य घटना नभएको बताउनुभयो। उहाँले घटनामा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याइने उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री गुरूङले भ्रष्टाचारको मुद्दामा नेताहरू मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको बताउनुभयो। नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कार्यवाही गर्न देशका विभिन्न जिल्लाहरूमा दबावमूलक कार्यक्रमहरू गरिएका छन्। राजधानी काठमाण्डु लगायत विभिन्न ठाउँमा हिजो स्थानीयले भ्रष्टाचार विरूद्ध प्रदर्शन गरेका छन्। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोड़ौं रूपियाँ ठगी गरेको घटना सार्वजनिक भएपछि भ्रष्टाचार विरूद्धको प्रदर्शनमा देशका विभिन्न ठाउँहरूमा नागरिकहरू सहभागी भएका हुन्। काठमाण्डुको माइतीघर मण्डलामा भएको भ्रष्टाचार विरोधी धरना कार्यक्रममा राजनैतिक दलका नेता तथा सामाजिक अभियन्ताहरू समेत सहभागी हुनुहुन्थ्यो। हिजो काठमाण्डु सहित पोखरा, विराटनगर, भैरहवा, सिन्धुलीमाढ़ी लगायत विभिन्न शहरमा भ्रष्टाचार विरूद्ध प्रदर्शन गरिएका छन्। भ्रष्टाचारको विरोधमा कतै कविता वाचन गरिएको छ भने कतै नाटक प्रस्तुत गरिएका छन्। पूर्व मन्त्रीदेखि विभिन्न सरकारी अधिकारी समेत पक्राउ पर्न थालेपछि भ्रष्टाचारको विरोधमा र भ्रष्टाचारीलाई कार्यवाही गर्ने कामको समर्थनमा दबावमूलक कार्यक्रम गरिएको धरनामा सहभागीहरूको भनाइ छ। प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डे लगायत 12 जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सरकारले समृद्धिको लक्ष्य हासिल गर्ने बताउनु भएको छ। लोक साहित्य परिषदद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री श्रेष्ठले कमिशन र भ्रष्टाचारको जालोलाई तोड्न सके मात्र सुशासनको स्थापना गर्न सकिने बताउनुभयो। उहाँले वर्तमान सरकार सुशासनलाई स्थापित गर्न, समृद्धिको यात्रालाई तीव्र बनाउन र सामाजिक न्याय स्थापित गर्न दृढ़ रूपमा लागि परेको उल्लेख गर्नुभयो। उप प्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता र नेपाली राजनैतिक परिवर्तनले दिएको निर्देशन अनुसार लक्ष्य हासिल गर्न राजनैतिक दल र नेतामा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सुशासन कायम गर्ने सरकारको प्राथमिकता भएकाले कर्मचारीबाट त्यसको कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ। प्रेस सेन्टर नेपाल काठमाण्डुको वार्षिक साधारण सभामा मन्त्री मोदीले भ्रष्टाचार रोकेर सुशासन कायम गर्दै कार्य सम्पादन गर्न आफूले कर्मचारीलाई निर्देशन दिएको र भ्रष्टाचारको गन्ध मात्रै आउने काम देखिए कार्यवाही गरिने बताउनुभयो। मन्त्री मोदीले सबै सरकारवालासँगको छलफलमा संघीय निजामती सेवा ऐन, कानून मन्त्रालय र अर्थ मन्त्रालयमा रायका लागि पठाइएको जानकारी दिनुहुँदै संघीय निजामती ऐन कुनै पनि बहानामा कुनै पनि हालतमा ल्याउने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सूर्य विनायक नगर समिति गठन कार्यक्रममा हिजो उहाँले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने, सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रूपमा उभिने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देश बीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारी र डाक्टर अच्युत गौतमद्वारा लिखित नेपाल भारत सीमा कूटनीतिक काली नदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानूनको दृष्टि विषय पुस्तक विमोचन गर्नुहुँदै उहाँले कालापानी, लिपुलेक, लिम्पिया, धुरा नेपाली भूभाग भएको उल्लेख गर्नुभयो। उहाँले नेपालको नक्सामा ती भूभाग समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतनाको संचार भएको उल्लेख गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले दुई देशबीचको भौगोलिक सिमानालाई पूर्ण रूपमा चुस्त र स्पष्ट राख्नुपर्ने खाँचो औल्याउनुहुँदै यस्ता कार्यले दुई देशबीच सदियौंदेखि रहिआएको जनविश्वासका रूपमा रहेको सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। सरकारले भूकम्प पीड़ितहरूलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ। 2078 जेठ महिना यतादेखिका भूकम्प पीड़ितलाई अस्थायी आवास निर्माणका लागि 50,000 रूपियाँ अनुदान उपलब्ध गराइने भएको हो। भूकम्पबाट घरबार विहीन भएपछि अहिलेसम्म अधिकांश पीड़ितको पालमुनिको बास भएको गुनासो बढ़ेपछि उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 17 बैठकले यस्तो निर्णय गरेको हो। विक्रम सम्बत 2078 र 79 गएका भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा अनुदानको रकम दिने निर्णय गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जनाएको छ। गत दुई वर्षमा लमजुङ, खोटाङ, बाजुरा, डोटी केन्द्रबिन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, अछाम, बाजुरा, बझाङ, डडेलधुरा तथा डोटीका 5,880 घर पूर्ण रूपमा क्षतिग्रस्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। यस वर्षको वसन्त ऋतुमा हिजोदेखि सगरमाथा आरोहण शुरू भएको छ। आरोहणका लागि दक्ष कामदार आइसफल डाक्टरले हिजो दिउँसो सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने काम गरेपछि आरोहणको ढोका खुलेको हो। प्रतिकूल मौसमका कारण तीन साता यता आरोहणको प्रतीक्षामा रहेका आरोही खुशी भएका छन्। सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले हिजो दिउँसो 1:52 सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका थिए। कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ आठ खुलालुलबाट हुम्लाको सलिसल्ला सड़क खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ। कर्णाली करिडोरको खुलालु पुल नजिकैको सड़कको स्तरोन्नति कार्य हुने भएकाले 7 दिनका लागि करिडोर बन्द गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सड़क स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ। जेठ 1 गतेदेखि 7 दिनका लागि सड़क बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिनुभयो। सड़क बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्ने त्रिवेणी, पाचाल झरना, पताला गाउँपालिका, राजकोट नगरपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवत जावत प्रभावित हुने भएको छ। खोप लगाउन छुटेका 5 वर्ष मुनिका सबै बाल बालिकाका लागि आज खोप दिइँदैछ। देशभर सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका बाल बालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिले पनि 80% बाल बालिकाले पूर्ण मात्रा र 20% बाल बालिकाले सबै खोप नलगाएको र 4% बाल बालिकाले कुनै पनि खोप नलगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आफ्ना बाल बालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ। मन्त्री बस्नेतले एक सन्देश जारी गर्नुहुँदै अभिभावकलाई आफ्ना बाल बालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगे छुटेको खोप लगाउन अनुरोध गर्नुभएको हो। मन्त्रालयले आज 5 वर्ष मुनिका नियमित खोपबाट वञ्चित बाल बालिकालाई खोप दिँदैछ। हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। स्वास्थ्य सेवा कार्यालयको आयोजनामा हिजो एक कार्यक्रमबीच 71 जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। हुम्लाका 7 स्थानीय तहका 44 वडामा रहेका सबै बाल बालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो। यसअघि जिल्लाका 7 वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन्। 7 वटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। मोरङका किसानले यस वर्ष धान खेतीका लागि कृषि मल सहज रूपमा पाउने भएका छन्। धान खेतीका लागि युरिया, डीएपी तथा पोटास लगायतका रासायनिक मल सहज रूपले पाउने व्यवस्था मिलाइएको कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ। कुमुद अधिकारीको रिपोर्ट।
यो वर्षको धान खेती सिजनमा किसानहरूले सहज रूपमा मल पाउने भएका छन्। युरिया, डीएपी तथा पोटास लगायतका रासायनिक मल किसानलाई सहज रूपले उपलब्ध हुने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ। नेपाल सरकारले मल खरिदका लागि बढी बजेट छुट्याएकाले पनि अहिले मलको अभाव नभएको र आगामी दिनमा पनि अभाव नहुने सो कार्यालयका प्रमुख बलबहादुर पन्तले बताउनुभयो। असारमा रोपिने धान खेतीका लागि धानको बिउ राख्न किसानलाई ज्येष्ठ महिनादेखि नै मल आवश्यक हुन्छ। मोरङ रंगेली नगरपालिका 1 स्थित बबिया बिर्तामा 35 बिघा जग्गामा कृषि फर्म सञ्चालन गर्दै आउनुभएका तीर्थराज घिमिरेले समयमा मल नपाउँदा उत्पादनमा असर पर्ने गरेको गुनासो व्यक्त गर्नुभयो।
2 बिघा तोरी लगाएर 35 मन तोरी फल्दाखेरि हामी किसानहरू कस्तो अवस्थामा रहन्छौँ? 1 वर्ष त हामी पछाडि धकिल।
किसानलाई सहज रूपले मल उपलब्ध गराउन वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ।
उत्पादनको क्षेत्रफलको आधारमा पालिकाहरूलाई मौसम, बेमौसमी, सिजन, बाली, अन्य उत्पादनका लागि चाहिँ क्षेत्रफल निर्धारण गर्नु पर्यो। पालिकाहरूलाई सोही अनुसार मल वितरण प्रदेश सरकारले गरिदिनु पर्यो। पालिकामा प्राप्त मल सम्बन्धित वडाहरूमा सहकारीहरू मार्फत वितरण गरिने गरिएको छ। अनुगमन गर्नु पर्यो। एउटा सहकारीहरूले आफ्नो क्षेत्राधिकार भित्र रहेका किसानहरूको लगाइने बाली अनुसार सहज वितरण प्रक्रिया लिएर जानु पर्यो।
चालू आर्थिक वर्षको अहिलेसम्ममा सो कार्यालयमा 25,200 मेट्रिक टन युरिया आएकोमा किसानलाई बिक्री वितरण गरेपछि 850 मेट्रिक टन युरिया मौजाद रहेको छ। त्यस्तै यो वर्ष 15,210 मेट्रिक टन डीएपी कार्यालयलाई प्राप्त भएकोमा 1,816 मेट्रिक टन डीएपी मौजाद रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
राज्यले गैर कानूनी माने पनि प्रविधिको प्रयोग र सामाजिक अन्धविश्वासका कारण अझै पनि बाल विवाह रोकिएको छैन। बाल विवाह रोक्न जुम्लाको तिला गाउँपालिकाले बाल विवाह मुक्त गाउँ घोषणा गर्ने अभियान शुरू गरेको छ। सागर परियारको रिपोर्ट।
जुम्लामा सरकारी तथा गैर सरकारी तवरबाट बाल विवाह मुक्त अभियान चलेको छ। जिल्लाकै दोस्रो ओडाका रूपमा तिला गाउँपालिका ओडा नम्बर 6 का 3 वटा गाउँलाई बाल विवाह मुक्त घोषणा गरिएको छ। अब ओडा बाल विवाह मुक्त भइसकेकाले कसैलाई पनि 20 वर्ष मुनि विवाह गर्न नदिने बताउँदै तिला गाउँपालिका वडा नम्बर 6 का स्थानीय अली रोकाया,
अहिले हामी हाम्रा बाल बच्चालाई पनि जनचेतन दिनेछौ, रोक्नेछौ।
जिल्लाकै दोस्रो ओडाका रूपमा भव्यताका साथ बाल विवाह मुक्त घोषणा हुँदा तिलाका स्थानीय उत्साहित छन्। यद्यपि घोषणा कार्यान्वयनमा थुप्रै चुनौती छन्। आगामी दिनमा गाउँमा कोही कसैले पनि बाल विवाह गर्न नपाउने र अटेरी गरे सामूहिक बहिष्कार गर्नेदेखि कानूनी प्रक्रियामा लिने स्थानीय खड्क रोकायाले बताउनुभयो।
बाल विवाह मुक्त ओडा घोषणा भइसकेको छ, अब त्यसको लागि अब यहाँभन्दा पछाडि हामी बाल विवाह हुन दिने पनि छैनौ। यदि बाई दुवै कसैले जबरजस्ती गर्न खोजेमा पनि हामी उनलाई कानूनी प्रक्रियामा लैजानेछौ।
तिला गाउँपालिका ओडा नम्बर 6 स्थित घोडे महादेव, रिपी र सुडी गाउँका 213 घरधुरीमै बाल विवाह मुक्त ओडा घोषणा भएको हो। घोषणा कार्यान्वयनलाई प्रभावकारी बनाउन विवाह पूर्व ओडाको सिफारिश अनिवार्य लिनुपर्ने, सानैमा बिहे गर्नेलाई सार्वजनिक सेवाबाट वञ्चित गराउने लगायतका कानूनी प्रक्रिया अपनाइने तिला गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष जङ्गबहादुर रोकायाको भनाइ छ।
बाल बिहे गर्ने बाल बालिकाहरूले चाहिँ बाल बिहे गर्ने गरेको खण्डमा चाहिँ उनीहरू चाहिँ वडाबाट हुने जुन खालको सेवा सुविधा छ त्यसले वञ्चित गरिन्छ। र अर्को के छ भने चाहिँ वञ्चित गर्दा पनि नसकेको खण्डमा चाहिँ हामी नजिकको चाहिँ हाम्रो प्रहरी निकाय छ, सुरक्षाकर्मी छ, हामी चाहिँ कानूनी प्रक्रियाबाट उनले चाहिँ अगाडि
बढ्छौँ। सन् 2030 नेपाललाई बाल विवाह मुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य अनुसार जिल्ला तहमा बाल विवाह मुक्त अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै सरकारवाला निकाय एकजुट हुन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सुडानमा द्वन्द र द्विपक्षीय बीच शान्तिवार्ता हुने अघिल्लो दिन राजधानी खार्तुम सहितका शहरमा भिडन्त भएको छ। द्विपक्षीय बीच आज शान्तिवार्ता हुने बताइएको छ। ऱ्यापिड सपोर्ट फोर्स आरएसएफले नागरिकको सम्पत्तिमाथि कब्जा जमाएपछि सुडानी सेनाले आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ। एक महिनादेखि सुडानमा सरकारी सेना र आरएसएफ बीच भिडन्त शुरू भएको हो। भिडन्तमा सयौंको मृत्यु भएको छ भने 2 लाख भन्दा बढ़ी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। सुडानबाट 1 लाख इथियोपियाली र 30,000 तेस्रो मुलुकका नागरिक गरी करिब 1.5 लाख व्यक्ति इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको छ। सुडानबाट इथियोपिया प्रवेश गर्नेको संख्या सुडानमा जारी अवस्थाका कारण अहिलेसम्म 18,500 नागरिकको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय यूएनओसीएचएले जनाएको छ। राष्ट्रसंघीय निकायले फिर्ता हुने सबैको व्यवस्थापनका लागि समन्वय भइरहेको पनि जनाएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको एक सेनाको शिविरमा आक्रमण हुँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ। सेनाले त्यस क्षेत्रमा बन्धक बनाएका मानिसहरूको उद्धार गर्न गएका बेला उनीहरूमाथि आक्रमण भएको थियो। मृत्यु हुनेमा 6 आक्रमणकारी पनि रहेका छन्। भारतको कर्नाटक विधानसभा चुनावमा भारतीय कांग्रेसले 224 सीट मध्ये 136 सीट प्राप्त गरी बहुमत प्राप्त गरेको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार कर्नाटक विधानसभामा बीजेपीले 65 सीट प्राप्त गरेको छ। भारी समर्थन देखिएपछि कांग्रेसले पार्टीको दिल्ली स्थित केन्द्रीय कार्यालय र कर्नाटक स्थित क्षेत्रीय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ। बंगलादेशमा मोखा नामको आँधीको शक्तिशाली प्रभाव देखिने भएपछि त्यहाँका करिब 0.5 लाख जनसंख्यालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। मौसमविदहरूले मोखा आइतबार शक्तिशाली हावासँगै आउने पूर्वानुमान गरेको बीबीसीले उल्लेख गरेको छ। त्यसै गरी मौसमविदहरूले बंगलादेशको कक्स बजार स्थित शरणार्थी शिविरमा आँधीको ठूलो प्रभाव पर्ने चासो देखाएका छन्।
चालू आर्थिक वर्षको 9 महिनामा 6 लाख नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। गत साउन यता 5,48,664 पुरूष र 53,489 महिला गरी कुल 6,02,153 जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या हो। हाल प्रत्येक दिन 2,000 बढ़ीले श्रम स्वीकृति लिने गरेका छन्। गत साउन महिनामा 63,039, भदौमा 76,403, असोजमा 62,706, कार्तिकमा 78,370, चैत महिनामा 61,478 जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ। समीक्षा अवधिमा सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सका लागि श्रम स्वीकृति जारी भएको छ। गत वर्षको सय अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 51.5% र पुनः श्रम स्वीकृति लिनेको संख्या 5.5% वृद्धि भएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि केही सुधार देखिएको छ। चालू आर्थिक वर्षको 9 महिनामा 9,03,39,00,00,000 रूपियाँ बराबरको विप्रेषण नेपाल भित्रिएको राष्ट्र ब्याङ्कको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान नहुने टिप्पणी गरेको छ। मौद्रिक नीतिको समीक्षाबाट गरिएको व्यवस्थाले बजार चलायमान हुन सक्ने अवस्था नरहेको महासंघको ठहर छ। समीक्षाले खराब कर्जाको जोखिम बढ्दै गएको, ठोस र पर्याप्त उपाय अवलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्यून छ, नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल राष्ट्र ब्याङ्कले प्रकाशित गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक भएको भन्दै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएको छ। त्रैमासिक समीक्षामा उल्लेख भए बमोजिम वाणिज्य ब्याङ्कहरूले 2080 असार मसान्तसम्म कुल कर्जा लगानीको 11% लघु, घरेलु तथा साना र मझौला उद्योगमा लगानी गर्नुपर्ने व्यवस्थाप्रति महासंघको ध्यान आकर्षण भएको जनाएको छ। लघु, घरेलु तथा साना उद्योगले कर्जा नपाएको गुनासो गरिरहेको सन्दर्भमा उल्लेखित सूचकहरूप्रति महासंघले शंका व्यक्त गरेको छ। भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट 2023 सात बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत कनेक्टिभिटी प्रवर्धन र विस्तार गर्नुपर्नेमा जोड़ दिएको छ। लुम्बिनीमा 3 दिनसम्म आयोजना गरिएको मार्टमा भगवान बुद्धसँग सम्बन्धित 4 प्रमुख पवित्र स्थल लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलमा विस्तार गर्ने, प्रवर्धनका लागि साझा कथा विकास गर्ने लगायतका विषयहरू उल्लेख गरिएको छ। घोषणा पत्रमा लुम्बिनी र अन्य बौद्ध स्थलमा पर्यटकको बसाई विस्तार गर्न विभिन्न गतिविधि सहितको साझा प्याकेज विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिलाई प्राथमिकता दिने लगायतका विषयहरू उल्लेख गरिएको छ। कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका डिन प्राध्यापक डाक्टर मणिक रत्न साक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्टले बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचार प्रसारमा थप सहयोग पुग्ने बताउनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपालले आगामी नोभेम्बरमा काठमाडौँमा T20 विश्वकप अन्तर्गत एसिया छनौटको आयोजना गर्ने भएको छ। सन् 2024 अमेरिका र वेस्ट इण्डिजले संयुक्त रूपमा आयोजना गर्ने T20 विश्वकपका लागि एसिया छनौट खेल गराउन आईसीसीले नेपाललाई जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो। प्रतियोगिता यसै वर्षको नोभेम्बर 1-10 तारीकसम्म काठमाडौँको त्रिवी क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ। एसियाली छनौटमा नेपाल सहित ओमन, हङकङ, यूएई, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ भने बाँकी दुई टोली छनौट चरण पूरा गरेर आउनेछन्। छनौट खेल्ने 8 टीमलाई 2 समूहमा विभाजन गरिनेछ भने शीर्ष दुई टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। फाइनल पुगेका दुवै टोलीले T20 विश्वकपमा स्थान बनाउनेछन्। शहीद स्मारक ए डिभिजन लीग फुटबलको उपाधि दौड़मा रहेको चर्च बोयजलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबले पराजित गरेको छ। काठमाडौँको दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले चर्च बोयजलाई 1-0 गोलले पराजित गर्यो। निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई जिताउन जिलेस्पी जंग कार्कीले गोल गरे। कार्कीले 43 मिनटमा गरेको गोल टोलीको जीतमा पर्याप्त बन्यो। जीतसँगै आर्मी पनि उपाधि होटमा फर्किएको छ। हारसँगै चर्च बोयजले शीर्ष स्थान कब्जा गर्ने मौका गुमाएको छ। 17 खेलबाट 30 अङ्क बनाएको चर्च बोयज दोस्रो स्थानमा छ। समान खेलबाट 24 अङ्क बनाएको आर्मी 5 स्थानमा उक्लिएको छ। यस्तै च्यासल मैदानमा भएको अर्को खेलमा 3-स्टार क्लबलाई 1-0 गोलले हराउँदै साबिक विजेता मछिन्द्र क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मछिन्द्रको जीतमा जापानी खेलाड़ी युता सुजुकीले निर्णायक गोल गरे। सुजुकीले 10 मिनटमा गरेको गोल मछिन्द्रको जीतमा पर्याप्त बन्यो। जीतसँगै मछिन्द्रले 17 खेलबाट 27 अङ्क जोडेको छ। समान खेलबाट 25 अङ्क बनाएको 3-स्टार 4 स्थानमा छ। राष्ट्रिय पुरूष बीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। पाल्पाको रानी महलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो। आर्मीका दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राणा र चन्द्रबहादुर कुँवरको जोडीलाई 21-19 र 21-15 सोझो सेटमा हरायो। उपाधि सहित आर्मीले 1,50,000 रूपियाँ प्राप्त गर्यो। उपविजेता बनेको पुलिसले 1,00,000 रूपियाँ हात पार्यो। अर्को विभाग विभागीय सशस्त्र प्रहरी बल एपीएफ को टीमले कर्णाली प्रदेशलाई 21-18 र 21-17 को सोझो सेटमा पराजित गर्यो। चैत 28 गतेबाट रानीमहल प्राङ्गणमा शुरू भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेशगढी, पाँच प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी 9 टोलीको सहभागिता रहेको हाम्रा पाल्पा संवाददाता विष्णु खनालले जनाएका छन्।
राजेन्द्र विक्रम शाही खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही, पहाड़ी भागका केही स्थानमा मेघ गर्जन सहित छिटफुट वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 86%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:16 भयो भने सूर्यास्त भरे साँझ 6:45 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीयताबाट नेकपा एमाले पछाडि हट्न नसक्ने, अध्यक्ष केपी शर्मा ओलीको भनाई, 16 बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न। नक्कली शरणार्थी प्रकरणमा सरकारले प्रहरीले गर्ने छानबिनमा हस्तक्षेप गर्न नहुनेमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको जोड़, भ्रष्टाचार विरूद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन। खोप लगाउन छुटेका 5 वर्ष मुनिका सबै बाल बालिकालाई आज खोप दिइँदै, आफ्ना बाल बालिकालाई नियमित खोप लगाउन अभिभावकलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको आग्रह। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण हिजोदेखि शुरू, र सुडानमा द्वन्द्व र दुई पक्ष बीच शान्तिवार्ता हुने अघिल्लो दिन पुनः भिडन्त। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार, सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।